र श्रोता बिन्दुको लागि भने मेलबर्न तर्फ लागौं जहाँ हाम्रो एसपीएस को स्टुडियोमा अहिले हाम्रो दुईजना पाहुनाहरू हुनुहुन्छ, शैली बस्नेतजी र माया कुरुङजी। उहाँहरूसँग कुरा गर्न तर्फ लागौं। र सबभन्दा पहिला त स्वागत छ शैलीजी र मायाजी तपाईँहरूलाई एसपीएसको नेपाली कार्यक्रममा।
धन्यवाद
धन्यवाद।
अब शैलीजीसँग त हामीले पहिला कुरा गरिसकेका थियौँ, उहाँको अब कमेडीदेखि लिएर उहाँको माउन्टेनियरिङदेखि लगायतका विषयबारे। एकचोटि अब मायाजीबाटै सुरु गरौँ है। एकचोटि हामीलाई अब हाम्रो श्रोताहरूलाई परिचय दिनुपर्दाखेरि अब हामीलाई थाहा भएको चाहिँ अब नेपालको अब जुन सगरमाथा आरोहण गर्ने जुन सातजना महिलाहरूको टोलीमा तपाईँ पनि हुनुहुन्थ्यो, त्यसै गरी विश्वका सात कन्टिनेन्टका हिमालहरू पनि चढ्न सफल हुनुभएको छ। त्यो बाहेक हामीलाई अलिकति बताइदिनुहोस् न त माया गुरुङको बारेमा, अरू के गर्नु
हजुर। सगरमाथाको सफल आरोहणपछि हामीले सेभेन कन्टिनेन्टको अभियान चलायौँ होइन, सातवटा महादेशको अग्लो हिमाल चढ्ने अभियान पश्चात त्यो अब वर्ल्डकै फर्स्ट वुमेन टिम भनेर चाहिँ हाम्रो एउटा यो रेकर्ड नै भयो। र त्यसपछि 2015 2015 चाहिँ अब अर्थक्विक आयो, त्यसपछि चाहिँ अब सिन्धुपाल्चोकमा अलमोस्ट अब 99% जस्तो घरहरू स्कुलहरू सबै ड्यामेज भयो कि डिस्ट्रोय नै भयो। र त्यहाँ चाहिँ हामीले यो अर्थक्विकपछि अब स्कुलहरू रिबिल्डको कामहरू, त्यसपछि अब फुडहरू प्रोभाइड गर्ने, अनि यो भनौँ न अर्थक्विकपछि चाहिँ अब टोटली यो चाइल्ड ट्राफिकिङ र वुमेन ट्राफिकिङ चाहिँ एकदम बढ्न थाल्यो। अनि अब हामी अब रोक्न नसके पनि तर अब केही हदसम्म चाहिँ सपोर्ट गर्ने हिसाबले चाहिँ अहिले हामी त्यहाँ काम गरिरहेछौँ, म र मेरो साथी, मेरो टिमको साथी शैली बस्ने, दुवैजना मिलेर। र अहिले त्यसकै सिलसिलामा चाहिँ अब यहाँ हाम्रो केही साथीहरूले सिडनीको अस्ट्रेलियाको साथीहरूले चाहिँ स्कुलको लागि चाहिँ सपोर्ट गर्ने एउटा प्रोग्राम पनि राख्नु भएको भएर चाहिँ हामी अहिले यहाँ आइपुगेका छौँ।
अनि अब माउन्टेनियरिङको चाहिँ कसरी सुरु भयो तपाईँको यात्रा भनौँ न?
मेरो माउन्टेनियरिङ चाहिँ मेरो घर सिन्धुपाल्चोक, म जन्मेको सिन्धुपाल्चोक, हुर्केको पनि सिन्धुपाल्चोक। र अब बच्चामा एडभेन्चर गर्छु भने त्यस्तो कुनै पनि मेरो ड्रिमहरू थिएन, सगरमाथा पनि चढ्छु भने मेरो ड्रिम होइन, कुनै पनि मेरो ड्रिम होइन, यो सबै मेरो जर्नी हो होइन। तर अब एउटा के थियो भने म गाउँमा जन्मेँ, गाउँमै हुर्केँ, साधारण मान्छे जस्तै तरिकाले। तर मैले जति पनि मेरो वरिपरि देखेँ महिलाहरूको, जुन अब मेरो घरमा अब तपाईँलाई थाहा छँदैछ नेपालमा मल्टी वाइफर हुने, मेरो बाबुको तीनजना श्रीमती, अनि त्यसै गरी अब मेरो चाहिँ 14 उमेर हुँदाखेरि चाहिँ मेरो विवाह हुन लागेको थियो, अनि भोलि विवाह आज जस्तो चाहिँ म घरबाट भागेँ। किनभने मैले मलाई चाहिँ पढ्न मन थियो र मेरो आफ्नो सपनाहरू पुरा गर्नु मन थियो, तर अब त्यो चाहिँ अब छोरी मान्छे पढेर के हुन्छ, अब छोरीले के गर्ने भन्ने त्यस्तो खालको अब घरमा कुरा चल्न थाल्यो। र बुवाले चाहिँ अब पढ्नु पर्दैन, पढेर के हुन्छ सक्दैन भन्ने जस्तो गर्नुभयो, र उहाँले अब मेरो जबरजस्ती बिहा नै गर्न लाग्नुभयो र म घरबाट भागेँ। भागेपछि मैले लगभग मेरो फ्यामिली, मेरो बुवालाई नै मैले गुमाएँ र भनौँ न 14 मेरो त्यो घटना घट्यो। त्यसपछि लगभग मेरो फ्यामिली, मेरो भनौँ रिलेटिभ्स, जति पनि मेरो सोसाइटी सबले चाहिँ अब बिग्रियो छोरी मान्छे, अब यसले चाहिँ अब नाक काटी बाउको सम्पत्ति सिद्ध्यायो भन्ने त्यो चाहिँ थियो। तर त्यसको चाहिँ मैले 2008 मैले एभर्सरी पछि चाहिँ बल्ल थाहा पाएँ कि यसको यो भाग्नु कारण चाहिँ यो रहेछ भन्ने हिसाबले। र अब एभर्सरी सकेपछि पनि मलाई खासै एक्सेप्ट चाहिँ गरेन घरबाट, तर अब जे होस् यसले गर्यो भन्ने चाहिँ भयो।
तर अब भनिन्छ नेपालमा अब समाजले के भन्छ भन्ने खालको, त्यो एकदमै त्यो जे पनि अब समाजले के भन्छ भन्ने कुरा गर्दाखेरि अब तपाईँकोमा चाहिँ कस्तो थियो त्योभन्दा सगरमाथा आरोहण भन्दा पहिलाको स्थिति र त्यसपछि कतिको बदलाव आयो त भनौँ न?
बदलाव धेरै आयो। जस्तै म 14 भाग्दाखेरि पनि समाजले नराम्रो भने पनि, तर एउटा के चाहिँ थियो भने जति पनि यङ गर्लहरूले चाहिँ के भन्थ्यो भने यदि मेरो जबरजस्ती बिहा चाहिँ गराइदियो भने म पनि माया जस्तो भागिदिन्छु भनेर चाहिँ भन्थ्यो कि त्यतिखेर होइन। अब तर अब बुढो मान्छेहरू चाहिँ बुझ्दैन थियो। अनि अहिले चाहिँ कस्तो, अहिले चेन्ज छ, एभरेस्ट चढिसकेपछि चाहिँ मान्छेहरूले अर्को फरक हिसाबले सोच्न थालेको छ। तर उनीहरूले के सोच्नुहुन्छ भने यो काम चाहिँ अब छोरी नभएर यो चाहिँ छोरा जस्तै थियो भन्ने हिसाबले चाहिँ उनीहरूले सोध्छन् एउटा चाहिँ, अनि अर्को चाहिँ यो भाग्यमानी थियो त्यही भएको भए यस्तो भयो भन्छन् होइन। तर अब यो सब मेहनत र अब भनौँ न काम
अब मेहनत र तपाईँको अब च्यालेन्जेस तपाईँले सामना गर्नु परेको चुनौती बारे एकछिनमा कुरा गरौँला. एक्चुअली शैलीजी तपाईँतर्फ पनि लाग्यो होला है, त्यही अब लास्ट टाइम हामीले तपाईँसँग कुरा गर्दा न्युयोर्कमा तपाईँ अब कमेडी स्ट्यान्डअप कमेडीमा लाग्नु भएको भन्ने बारे हामीले कुरा गरेका थियौँ. त्योभन्दा पहिला सगरमाथा आरोहण बारे कुरा गरेका थियौँ. तर एकचोटि हाम्रो श्रोताहरूलाई एकचोटि अलिकति रिक्याप गर्दाखेरि भनौँ, अहिले अब कमेडी र कमेडी बाहेक अरू के गर्दै हुनुहुन्छ तपाईँ?
कमेडी बाहेक चाहिँ मायासँगै मिलेर हामीले सिन्धुपाल्चोक जिल्लाको विशेष गरी यो भोटे नामलाङ भन्ने गाउँमा, माया जुन्मेको हुर्केको गाउँमा चाहिँ त्यहाँको केही स्कुलहरू, 5-6 स्कुललाई चाहिँ हामीले रिबिल्ड गर्ने र बनिसकेको स्कुलहरूलाई चाहिँ त्यहाँ क्वालिटी एजुकेसन कसरी चाहिँ पुर्याउने त्यसमा चाहिँ हामी एकदम अहिले काम गरिरहेछौँ. र गएको झन्डै 3-3.5 वर्षदेखि चाहिँ शक्ति समूहसँग मिलेर जुन ट्राफिकिङबाट फर्किनु भएको बहिनीहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले यो आउटडोरको ट्रेनिङहरू दिइरहेछौँ. जसमध्ये 2 चाहिँ पोहोर साल गएको 17 अगस्तमा ट्रेकिङ गाइडको लाइसेन्स पनि उहाँहरूले चाहिँ बनाइसक्नु भएको छ र अहिले फिल्डमा एक्टिभली लागिसक्नु भएको छ. जुन माउन्टेनियरिङबाट हामीले एउटा पर्सनल च्यालेन्जको रूपमा यो काम सुरु भयो, तर यसले चाहिँ नेक्स्ट जेनेरेसनलाई कसरी बेनिफिट गर्न सक्छ भन्ने हिसाबले यो ट्रेनिङ स्किलहरू चाहिँ अर्को जेनेरेसनलाई इम्पार्ट गर्ने त्यो काम गरिरहेछौँ. अब त्यो बाहेक चाहिँ बचेकुचेको समयमा म चाहिँ कमेडीतिर पनि अझै सक्रिय छु.
कस्तो भइरहेछ कमेडी चाहिँ, कस्तो भइरहेछ?
कमेडी एकदमै इन्करेजिङ भइरहेको छ. मैले चाहिँ सोचेको थिइनँ यति छिटै चाहिँ मैले अमेरिकन मार्केटमा यो किसिमको रेस्पोन्स पाउँछु भनेर. मार्च 6 अस्ति भर्खरै न्युयोर्क डेली न्युजले पनि एउटा भिडियो चाहिँ निकालेको छ मेरो यो कमेडीकै जर्नीलाई एभरेस्टदेखि स्ट्यान्डअपसम्मको भनेर चाहिँ एउटा भिडियो अनुज थापाले गर्नुभएको रिपोर्टिङ छ. ESPNले पनि कभर गरेको थियो लास्ट इयर नै. त्यसरी अब मेन स्ट्रिम मिडियाहरूले नै एउटा नेपाली भनौँ न मान्छेले यसरी चाहिँ अमेरिकामा यसरी मान्छे हँसाइरहेछ कमेडी गरिरहेछ भनेर चाहिँ त्यो फिचर गर्ने भनेर चाहिँ मलाई आइएम क्वाइट सरप्राइज होइन. र अब राम्रो प्रोत्साहन पनि पाइरहेको छु. क्लबमा अस्ति फेब्रुअरी 10 मेरो सेकेन्ड सो भएको थियो टप सर्ट कमेडी विथ शैली बस्नेत भनेर गौतम कमेडी क्लबमा, युएसको टप 10 कमेडी क्लबमा पर्छ त्यो. त्यसमा पनि एकदमै राम्रो रेस्पोन्स र यसपालि चाहिँ 50% नेपाली 50% अमेरिकन अडियन्स थियो. त्यो मिक्स पनि इन्ट्रेस्टिङ थियो र क्लबले चाहिँ अब मलाई फेरि पनि न्युयोर्क आउँदा अर्को प्रोग्राम गर्नुपर्छ भनेर चाहिँ भनिराख्नु भएको छ. त्यही भएर मैले चाहिँ सोचेको थिएँ अमेरिकामा त एकदम मारामार काटाकाट होइन टफ कम्पिटिसन हुन्छ, हामीले त टेक्नु पनि पाउँदैनौँ होला जस्तो लागेको थियो. तर मलाई राम्रो प्लेटफर्महरूबाट, राम्रो मिडिया, राम्रो क्लबहरूबाट चाहिँ अपर्च्युनिटी पाइरहेको छु. अब होपफुली यसलाई चाहिँ मैले अझै जस्टिफाई गर्दै अझै मेन स्ट्रिममा चाहिँ चिर्न सक्छु कि भनेर कोसिस गरिरहेको छु.
अनि तपाईँको चाहिँ माउन्टेनियरिङ यो कसरी सुरु भएको छ एकचोटि भन्नुहोस् न फेरि.
मेरो माउन्टेनियरिङ चाहिँ म काठमाडौँमा जन्मेको हुर्केको, मेरो भनौँ न पढ्नको लागि मलाई समस्या थिएन. मेरो आमा बुवा चाहिँ उहाँहरू शिक्षित हुनुहुन्छ, मेरो मम चाहिँ वर्किङ वुमन हो, त्यही भएको कारणले पढ्ने आफ्नै आइडेन्टिटी बनाउनेमा खासै त्यसमा चाहिँ सङ्घर्ष गर्नु परेन. तर हुर्किँदाखेरि चाहिँ हामीले पढ्ने स्कुलमा स्पोर्ट्स चाहिँ कहिले पनि खेल्न पाइएन अनि अलिकति वातावरण पनि केटी मान्छे भनेको त्यो चल्ने उफ्रिने पाफ्रिने चाहिँ गर्नु हुँदैन भन्ने किसिमको माहौल थियो. अनि मैले अब मायाले चाहिँ 14 भागेको जस्तो मैले आफैले आँट गरेर म पनि खेल्न सक्छु भनेर चाहिँ मैले आफ्नो लागि एउटा प्लेटफर्म पनि क्रिएट गरिनँ. अनि मनमनै चाहिँ ठुलो भएपछि चाहिँ एकदम म स्पेसली आउटडोरमा चाहिँ एकदम एक्टिभ हुन्छु भन्ने चाहिँ मेरो ठुलो सपना थियो. अनि मैले कलेज सकाएँ, जर्नलिस्ट भएर काम गरेँ, जर्नलिज्म एकदमै इन्जोय गरिरहेको थिएँ. तर बिस्तारै मेरो चाइल्डहुड ड्रिम चाहिँ अझै पुरा भएको छैन, जर्नलिज्ममा फिजिकल च्यालेन्ज चाहिँ छैन भने जस्तो मलाई कता लाग्न थालिरहेको थियो. त्यही बेलामा चाहिँ यो एभरेस्ट एक्सपिडिसनको लागि नेपाली महिलाहरूलाई लैजाने भन्ने चाहिँ मैले त्यो सूचना पाएँ. क्लाइम्बर्स क्लब भन्ने संस्थाले चाहिँ त्यसको सुरुवात गरेको थियो. अनि जब त्यो न्युज मैले थाहा पाएँ त्यसपछि चाहिँ कसरी उहाँहरूले मेम्बर लिनुहुन्छ भन्दा नेपाल माउन्टेनियरिङ एसोसिएसनले दिने ट्रेनिङमा गयो भने चाहिँ र पास गर्यो भने मेम्बर हुन पाइन्छ भनेपछि चाहिँ म त्यसमा जोइन भएँ. अनि सुरुमा चाहिँ लोभ चाहिँ ट्रेनिङकै थियो, पहिला ट्रेनिङ गरी हेरौँ सकियो भने चाहिँ झाउँला भन्ने सोचेको थिएँ. त्यहाँ ट्रेनिङमा गएर टिमको साथीहरूलाई भेटेर काम गर्न थालिसकेपछि चाहिँ अब देयर वाज नो लुकिङ ब्याक. एकदम म चाहिँ फुल्ली यसमा चाहिँ इन्ग्रोस्ड भएँ. अनि त्यसपछि एभरेस्ट चढियो. अनि एभरेस्ट चढिसकेपछि चाहिँ अब किन रोकिने त भनेर हामीले अनि बाँकी महादेशको पनि त्यसपछि अभियान चाहिँ सुरु गर्यौं.
भनेपछि सातवटा कन्टिनेन्टको सातवटा हिमाल चढिसक्नु भयो होइन?
पर्सनली मैले चाहिँ चारवटा कन्टिनेन्टको टपमा पुगेँ. फिफ्थमा चाहिँ म फर्किनु परेको थियो र दुईटामा चाहिँ हामीले टिममा चाहिँ हाम्रो के थियो भने अब एकजनाले मात्र कम्प्लिट गरे पनि एज अ टिम हामी सक्सेसफुल हुन्छौँ भन्ने थियो. त्यो कारणले गर्दा हाम्रो चाहिँ एउटा टिमको अभियान भएको कारणले व्यक्तिगत कसले चढ्छ भन्दा पनि एज अ टिम लेट्स बी सक्सेसफुल भन्ने हाम्रो फोकस थियो. त्यो अनुसार चाहिँ टिमले चाहिँ हामीले सातैवटा कन्टिनेन्टको पुरा गर्यौँ, जसमध्ये तीनजनाले सातैवटा चढ्नु भएको छ. मैले चाहिँ चारवटामा चाहिँ माथिसम्मै पुगेँ. माथि गएर चाहिँ फर्किनु परेको चाहिँ एउटामा फर्किनु परेको थियो, बाँकी दुईटा चाहिँ बाँकी नै छ.
अब मायाजी तपाईँतर्फ लागु है फेरि एकचोटि प्रश्न. अब तपाईँलाई नै अब नेपाली महिलाहरूमा अब प्रतिभाशाली र प्रेरणादायक अब नेपाली महिलाहरूको रूपमा तपाईँहरूलाई हेर्न मिल्छ होइन, तर तपाईँहरूको लागि चाहिँ प्रेरणाको स्रोत के थियो भनौँ न, अब सगरमाथा आरोहणदेखि लिएर अहिले जे गर्दै हुनुहुन्छ त्यो सबको कामको लागि तपाईँको प्रेरणाको स्रोत के थियो, तपाईँको चुनौतीहरू कस्तो थियो एकचोटि त्यो बताइदिनुहोस् न त हामीलाई.
चुनौती त अब सुरुदेखि नै हामीलाई चुनौती नै थियो. अब एभरेस्टको लागि पनि धेरै मान्छेहरूले हामीलाई पत्याउँदैन थियो, किनभने हाम्रोमा अब 16 वर्षदेखिको 28 वर्षसम्मको उमेरको साथीहरू थियौँ हामी. अनि अब हाम्रो झन्डै 1 करोड चान्चुन पैसा उठाउनु पर्ने थियो, अनि मान्छेहरूले हामीलाई पत्याउँदैन थियो. एक त महिला भयो, महिला चाहिँ अब के भन्छ भने हिमाल चाहिँ महिलाको लागि होइन, अब त्यहीमाथि फेरि एभरेस्ट भन्ने खालको कुरा पनि, र हाम्रो अब साइजहरू हेर्थ्यो, उनीहरूले हाम्रो हातहरू हेर्थ्यो होइन, त्यो हिसाबले चाहिँ धेरैले हामीलाई पत्याएनन्. तर पनि हाम्रो एउटा टिम, अब महिलाहरूको टिम अब भन्ने हिसाबले हामीले फेरि छोडेनौँ, गिभ अप पनि गरेनौँ, हामी कन्टिन्यू नै लागिरह्यौँ. हामीले कुनै पनि छोडेनौँ, लाइक फिजिकली ट्रेनिङदेखि लिएर मेन्टली ट्रेनिङदेखि लिएर फाइनेन्सियली हामीलाई एकदमै गाह्रो थियो, तैपनि हामीले चाहिँ अब एज अ टिम फाइट खेल्यौँ र अब अन्तिममा हामी सक्सेस पनि भयौँ सबैमा.
अनि शैलीजी तपाईँको चाहिँ अब सोर्स अफ इन्सपिरेसन, तपाईँको च्यालेन्जेस?
च्यालेन्जेस त मायाले भनेको जस्तै एभरेस्टमा मेन्टल, फिजिकल, फाइनेन्सियल होइन, सोसियल, त्यो जुन इम्प्रेसन त्यो सबै नै थियो. सेभेन समिट्समा आइपुग्दाखेरि चाहिँ कस्तो लागेको थियो भने एभरेस्ट चढिहाल्यो अब होइन, सबैले दुनियाँले पत्याउन थालिहाल्यो, अब चाहिँ सकिन्छ, अब त सजिलो हुन्छ भन्ने लागेको थियो. तर हाम्रो रियल स्ट्रगल चाहिँ एभरेस्टपछि सुरु भयो. एभरेस्टपछि चाहिँ झनै हामीलाई चाहिँ धेरै नै गाह्रो भयो. इन्टरनेसनल एकपछि अर्को एउटा एउटा गर्दै हिमाल चढ्नु पर्ने, यसपालि लिडरसिप अब आफ्नै काँधमा थियो, त्यसले गर्दाखेरि चाहिँ रियल च्यालेन्ज, रियल स्ट्रगल चाहिँ एभरेस्टपछि सुरु भयो. हामीले सुरुमा सेभेन समिट्स भन्दाखेरि चाहिँ मान्छेहरूलाई सेभेन समिट्स भनेको के हो बुझाउनै गाह्रो थियो. यो सातवटा कन्टिनेन्टको सबभन्दा अग्लो हिमाल चढ्ने भनेर जुन माउन्ट इन्जिनियरिङ फिल्डभित्रको मान्छेले चाहिँ बुझ्छ होइन, तर आम जनमानसलाई यो च्यालेन्जमा हामी छौँ भन्दाखेरि सेभेन समिट्स भनेकै मान्छेहरूलाई चाहिँ त्यो कन्सेप्ट बुझाउन चाहिँ एकदमै त्यो गाह्रो थियो. र विकसित मुलुककै अस्ट्रेलिया भनौँ, युएस भनौँ, युके भनौँ, यस्तो विकसित मुलुककै महिलाहरूको यस्तो टिमले चाहिँ टिमै मिलेर यस्तो दुनियाँहरूको हिमाल चढ्ने चाहिँ सम्भव छैन, अहिलेसम्म गरेका छैन भने नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशको चाहिँ यस्तो महिला टिम, त्यो पनि हामी कुनै पनि धना परिवारबाट छैनौ, अनि कसरी सक्छ, अनि हामीलाई सपोर्ट गर्नेहरूले पनि के भन्नुहुन्थ्यो भने तपाईँहरूको मिसन इम्पोसिबलमा हाम्रो शुभकामना छ भनेर चाहिँ भन्नुहुन्थ्यो. त्यसले गर्दाखेरि यसको च्यालेन्ज चाहिँ छुट्टै किसिमको थियो, तर डेफिनेटली च्यालेन्ज थियो नै. मान्छेले हामीलाई चाहिँ तिमीहरूले सक्दैनौ भनेर चाहिँ मुखमा चाहिँ भन्न सक्दैन थियो. एभरेस्ट चढिसक्यो, अब त तिमीहरूले जे पनि गर्न सक्छ भनेर चाहिँ भन्ने, तर हामी चाहिँ अहिले सहयोग गर्न सक्दैनौ भन्ने किसिमको चाहिँ भाषाहरू थियो. बिस्तारै बिस्तारै चाहिँ अलिकति वर्ल्ड वाइड रिकग्निसन अस्ट्रेलियामा, अफ्रिकामा, युएसमा रिकग्निसन पाउँदै गएपछि चाहिँ नपत्याउने मान्छेहरू चाहिँ सहयोगी समर्थक बन्दै आउनु भएको चाहिँ हामीले प्रत्यक्ष आँखाले नै देख्यौँ. त्यो कारणले गर्दा त्यो च्यालेन्ज भए पनि एक किसिमको भनौँ न त्यसमा सक्सेस पनि थियो. प्रेरणाको स्रोतको कुरा गर्नु पर्दाखेरि चाहिँ अब त्यो धेरै लामो हुन्छ कथा होइन, छोटकरीमा भन्नु पर्दाखेरि चाहिँ हुर्किने बेलामा धेरै थिए, तर मलाई कस्तो भने टिम जोइन गरिसकेपछि चाहिँ मलाई टिमभित्रको साथीहरू चाहिँ आजको पनि दिनमा चाहिँ मेरो बिगेस्ट इन्सपिरेसन चाहिँ मेरो टिमको साथीहरू नै हुनुहुन्छ. म चाहिँ यस्तो भाग्यमानी छु कि एभ्री डे आई गेट टु वर्क विथ माई हिरोज एभ्री सिङ्गल डे अफ माई लाइफ. सो त्यो चाहिँ मेरो इन्सपिरेसन हो।
हजुर, अन्त्यमा अब जानुभन्दा अगाडि अब यो अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पनि अब धेरै अघि नै भने चाहिँ तपाईँहरू पनि अब धेरैको लागि अब प्रेरणाको स्रोत अवश्य पनि हुनुहुन्छ होइन, तर सन्देशको रूपमा भन्दाखेरि भनौँ न के भन्न चाहनुहुन्छ त मायाजी, तपाईँबाटै सुरु गरौँ न त।
अब यो इन्टरनेसनल वुमेन्स डे अब आजको दिनमा मनाइरहेछ, अब यसको उपलक्ष्यमा त म सबैलाई अब शुभकामना दिनै चाहन्छु। तर मलाई के लाग्छ भने पनि अब आजको 21 शताब्दीमा पनि फेरि छोरा र छोरीको भेदभाव त्यो देख्दाखेरि एकदमै दुःख लाग्छ। अब गाउँमा जानुभयो भने अझै पनि छोरीहरूलाई पढाउनु पर्छ भने त्यो अझै पनि छैन। अझै पनि अस्ति एउटा न्युज हेरेको थियो कपिल वस्तु जस्तो लाग्छ, अब त्यहाँ छोरी पायो भने 25,000 दिने रे भन्छ होइन। तर अब म महिलावादी त होइन, महिलावादी भन्दा पनि मलाई चाहिँ इक्वालिटीमा चाहिँ म विश्वास गर्छु। तर यो चाहिँ अब नेपालमा मात्रै नभएर विश्वमा सबै ठाउँमा भयो भने चाहिँ राम्रो हुन्थ्यो भने मेरो एउटा यो मेरो च्यालेन्ज एउटा यो इच्छा र यो चाहिँ मेरो ड्रिम जस्तो भइरहेको छ कि अहिले चाहिँ र यही नै रहोस् भन्ने चाहिँ म शुभकामना दिन चाहन्छु।
अनि शैलीजी तपाईँको चाहिँ के छ त अब एज अ इन्सपिरेसनको लागि भनौँ न मेसेज?
मलाई चाहिँ के लाग्छ भनेदेखि अहिले हामी अस्ट्रेलियामा यो वुमेन्स डेकै समय पारेर आउनुको कारण चाहिँ यहाँ साथीहरूले अब आउने शनिबार चाहिँ एउटा कार्यक्रम राख्नु भएको छ मेलबर्नमा थोनबरी थिएटरमा 5 बजे हामीले गरिरहेको स्कुलहरूलाई सपोर्ट गर्नको लागि। अनि अब यसरी हामी आइरहेछौँ होइन, सपोर्ट चाहिँ रेज गरिरहेछौँ। अब मैले भनिहालेँ ट्राफिकिङमा चाहिँ बाट फर्किनु भएको बहिनीहरूलाई हामीले ट्रेनिङहरू दिइरहेछौँ। अब एकातिर हामी सगरमाथाको देश भन्छौँ, बुद्ध जन्मेको देश भनेर एकदम हामी चाहिँ होइन प्राउड गर्छौँ, तर अर्कोतिर यस्तो समस्याहरू पनि छ हाम्रो देशमा। त्यसले गर्दाखेरि अब यो सबै चिजको समाधान भनेको चाहिँ एकजनाले वा एउटा मात्र जेन्डरले काम गरेर हुँदैन, मेल फिमेल सबै नै लागेपछि मात्र देश बन्छ। अब हामी अहिले नेपाली भाषामै बोलिरहेछौँ, नेपाली कार्यक्रममै छौँ, हाम्रो दर्शक नेपाली नै हुनुहुन्छ, श्रोता नेपाली नै हुनुहुन्छ, त्यो हिसाबले चाहिँ देशलाई अब अगाडि बढाउने हो, ग्लोबल म्यापमा चाहिँ हाम्रो प्रेजेन्स स्ट्रङ गर्ने हो भनेदेखि चाहिँ इक्वालिटीको अरू कुनै अप्सनै छैन। सबैलाई चाहिँ म त्यो भन्न चाहन्छु र विशेष गरी महिलाहरूलाई चाहिँ के भन्छु भने अहिले हाम्रो राष्ट्रपति महिला हुनुहुन्छ होइन, नेपालमा हाई पोजिसन्सहरूमा धेरै ग्लास सिलिङ चाहिँ महिलाहरूले ब्रेक गराएको छ। जन्मिँदा अझै पनि हामीलाई गाह्रो छ, तर गर्छु भन्नेले चाहिँ फेरि नेपालमा गरेर पनि देखाएको छ कि, त्यसले गर्दाखेरि चाहिँ गर्छु भन्नेलाई चाहिँ हामी कहाँ भनौँ न छोरा मान्छे भएर जन्मियो भने जन्मिँदै पत्याउँछ भने छोरी मान्छेले चाहिँ 2-4 चोटि आफूलाई प्रुभ गर्नुपर्छ। सो वाट, हाम्रो त्यति नराम्रो पनि छैन समाज, 2-4 चोटि चाहिँ प्रुभ गरौँ अनि त्यसपछि मिलेर मजाले यस्तो देश निर्माण गरौँ जहाँ चाहिँ हामीले आज जे चिजको लागि काम गर्नु परेको छ भोलि गर्नु नपरोस्, सबै हामीजना चाहिँ समान हौ र बेच्ने भने जस्तो पढ्न नपाउने भने जस्तो चिज चाहिँ इतिहास बनोस्, त्यही नै मेरो शुभकामना।
अनि जानुभन्दा अगाडि अब प्रुभ गर्नुपर्ने भनिहाल्नु भयो, प्रुभ गर्न अब के छ त फ्युचर प्लान, के प्रुभ गर्न चाहनुहुन्छ त फ्युचरमा तपाईँले, एक मिनटमा भनिदिइहाल्नु त हामीलाई।
अब प्रुभ गर्न केही पनि बाँकी छैन, अब ह्याप्पी हुने हो, आफूलाई जानेको कुरा आफूले सिकेको कुरा अरूलाई सेयर गर्ने हो, अनि जति कन्फिडेन्स इम्पावरमेन्ट आफूले फिल गराएको छ त्यही इम्पावरमेन्ट र कन्फिडेन्स चाहिँ अरूलाई सेयर गर्ने हो। अब प्रुभ गरेर लानु केही छैन, त्यही भएर जस्ट बी ह्याप्पी बी मेरी।
अनि मायाजी तपाईँको?
मेरो चाहिँ अब म चाहिँ एजुकेसनमा अलिकति सपोर्ट गरौँ भन्ने चाहिँ त्यो हो, आफूले सकुन्जेलसम्म एजुकेसन हेल्थमा विशेष गरेर अलिकति दुर्गम रिमोट एरिया होइन त्यस्तो ठाउँमा चाहिँ गरौँ भन्ने हो। अब प्रुफ गर्ने त मेरो पनि त्यो होइन, प्रुफ जति गर्नु गरिसकेको छ होइन, जस्ट अब शैले भने जस्तो अब पिस र ह्याप्पिनेस चाहियो र अब त्यही हो, जाने बुझेको चाहिँ सेयर गर्ने नै हो, ब्रेभ हुनु पर्यो, बोल्ड हुनु पर्यो र इम्पावर हुनु पर्यो सबै महिलाहरू।
हजुर, र हामी पनि अब तपाईँको कामबाट एकदमै प्राउड भएकै छ, अवश्य पनि हाम्रो श्रोताहरू पनि तपाईँको कामहरूबाट प्राउड हुनु नै भएको छ। जस आज हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद माया गुरुङजी र शैली बस्नेतजी।
हस्, धन्यवाद हजुरलाई पनि।